الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، والصلاة والسلام عليك يا رسول الله، وعلى آلك وأصحابك يا حبيب الله، الصلاة والسلام عليك يا نبي الله، وعلى آلك وأصحابك يا نور الله. سرکار دو عالم نور مجسم صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمانے علی شان ہے، کل بروز قیامت تم میں میرے سب سے نزدیک وہ شخص ہوگا جس نے دنیا میں کثرت سے درود پڑا ہوگا، صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. فیضان قرآن کے سلسلے میں حاضر ہیں. اللہ عز و جل ارشاد فرماتا ہے، ان الذین کفروا سواء علیہم اانذرتہم ام لم تنذرہم لا یؤمنون. بے شک وہ لوگ جنہوں نے کفر کیا ان کے لیے برابر ہے کہ آپ انہیں ڈرائیں یا نہ ڈرائیں، وہ ایمان نہیں لائیں گے. اس سے گزشتہ آیات کے اندر اللہ عز و جل نے اہل ایمان اور متقین کے اوصاف بیان فرمائے. اس کے بعد یہاں سے اللہ عز و جل نے کافروں کی کچھ کرتوتیں اور ان کے کچھ اعمال کو بیان فرمایا ہے. جس طرح دن کی پہچان رات سے، نور کی پہچان ظلمت سے ہوتی ہے، اسی طرح ایمان کی پہچان کا ایک ذریعہ کفر کی بھی پہچان ہے کہ جب آدمی کافروں کو اور کفر کو اور ان کے اعمال کو پہچانتا ہے تو اس کے سامنے اہل ایمان کے اوصاف بھی ظاہر ہو جاتے ہیں. یہ آیت مبارکہ جو تلاوت کی ہے، اس آیت مبارکہ کا شان نزول بیان کرتے ہوئے مفسرین کرام نے بیان فرمایا کہ یہ آیت ابو جہل اور ابو لہب وغیرہ کفار مخالفین کے حق میں نازل ہوئی، جن کے بارے میں علم الہی میں یہ بات موجود تھی کہ یہ کبھی ایمان نہ لائیں گے. تو ان پر فرمایا کہ اے حبیب صلی اللہ علیہ وسلم، آپ انہیں ڈرائیں یا نہ ڈرائیں، یہ ایمان نہیں لائیں گے. یہاں ایک تو لفظ کفر بیان ہوا. کفر کیا ہے؟ ایمان کی تعریف کے اندر ہم نے بیان کیا تھا کہ ایمان تمام ضروریات دین کو دل سے مان لینے کا نام ہے. تو اب کفر اس کے برعکس ہوگا کہ ضروریات دین میں سے کسی ایک بھی شے کا انکار کر دینا، یہ کفر ہے. لہذا جو اللہ عز و جل کی وحدانیت کا انکار کرے، جو جنت کے وجود کا انکار کرے، جو جہنم کا انکار کرے، جو سرکار دو عالم صلی اللہ تعالی علیہ وآلہ وسلم کی ختم نبوت یعنی آپ کے آخری نبی ہونے کا انکار کرے، وہ کافر ہے. اسی طرح جو حشر کا، جنت یا دوزخ کا وہ مفہوم بیان کرے جو اہل ایمان اور مسلمانوں کے درمیان معروف مفہوم سے ہٹ کر ہو، تو وہ شخص بھی حقیقت میں ضروریات دین کا منکر قرار پائے گا. یہاں آیت مبارکہ میں سرکار دو عالم صلی اللہ تعالی علیہ وآلہ وسلم سے فرمایا گیا کہ جن لوگوں کی قسمت میں کفر لکھا ہوا ہے، آپ کا انہیں ڈرانا یا نہ ڈرانا برابر ہے. یہاں پر یہ سوال پیدا ہوتا ہے کہ جب کافروں کے بارے میں اللہ عز و جل نے ارشاد فرما دیا کہ مخصوص فلاں فلاں کافر یہ ایمان نہیں لائیں گے، انہیں ڈرانا نہ ڈرانا برابر ہے، تو پھر ان کو تبلیغ کرنے کی ضرورت ہی کیا ہے؟ ان کو دعوت دین دینے کی ضرورت ہی کیا ہے؟ ان کے سامنے نیکی کی دعوت پیش کرنے کی حاجت ہی کیا ہے؟ تو اس کا جواب مفسرین کرام نے یہ ارشاد فرمایا کہ اللہ تعالیٰ نے کافروں کے حق میں تو یہ فرمایا کہ ان کے لیے برابر ہے، آپ کا تبلیغ کرنا، آپ کا انہیں نیکی کی دعوت دینا ان کے لیے برابر ہے، لیکن سرکار دو عالم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے لیے برابر نہیں، بلکہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم جو کفار کو تبلیغ فرمائیں گے، جو نیکی کی دعوت دیں گے، اس کا ثواب نبی کریم علیہ السلام کو ضرور ملے گا. اس لیے کہ مبلغ پر جو ذمہ داری ہوتی ہے وہ تبلیغ کر دینا، وہ نیکی کی دعوت دے دینا ہوتا ہے. جس شخص کو نیکی کی دعوت دی گئی اس کو اٹھا کر راہ ہدایت پر لے کر ہی آنا، یہ مبلغ کی ذمہ داری نہیں. اس لیے हर मुबल्लिग को ये नहीं चाहिए कि वो इसी बात पे नजर रखे कि मैंने जिसको नेकी की दावत दी वो राहे हिदायत पर आया या नहीं आया, मैं उसको लाके ही छोड़ूंगा। हाँ, कोशिश बार बार करता रहे, लेकिन अगर कोई शख्स राहे हिदायत पर नहीं आता तो वो अल्लाह अज़्ज़वजल की रहमत से मायूस ना हो, बल्कि उस सवाब पर नजर रखे जो नेकी की दावत देने पर अल्लाह अज़्ज़वजल उसको अता फरमाएगा। नेकी की दावत का क्या सवाब है, बेशुमार इसके फजाइल है। एक हदीस मुबारक अर्ज करता हूं, सरकार दो आलम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम की बारगाह में कुछ सहाबाए किराम ने अर्ज किया, या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मालदार लोग अजरो सवाब ले गए, वो हमारी तरह नमाजें भी पढ़ते हैं, रोजे भी रखते हैं, लेकिन इसके साथ सदका भी करते हैं। सरकार दो आलम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम ने इरशाद फरमाया कि क्या अल्लाह अज़्ज़ वजल ने तुम्हारे लिए ऐसी कोई चीज नहीं बनाई जो तुम सदका कर सको? फिर फरमाया, बेशक हर तस्बीह सदका है और हर तकबीर सदका है और अल्हम्दुलिल्लाह कहना सदका है और अमरुम बिल मारूफ यानी नेकी की दावत देना सदका है और नहयुन अनिल मुनकर यानी बुराई से मना करना सदका है। के बाद अल्लाह अज़्ज़ वजल इरशाद फरमाता है, ختم الله على قلوبهم وعلى سمعهم وعلى ابصارهم غشاوة ولهم عذاب عظيم, अल्लाह ने उनके दिलों पर और उनके कानों पर मुहर लगा दी है और उनकी आंखों पर पर्दा पड़ा हुआ है और उनके लिए बहुत बड़ा अजाब है। कुफार गुमराही में ऐसे डूबे हुए थे कि हक को देखने सुनने और समझने से महरूम हो गए। तो जैसे किसी की आंखों पर पर्दा हो उसको नजर नहीं आता, कानों पर पर्दा हो उसको सुनाई नहीं देता, इसी तरह अल्लाह अज़्ज़ वजल ने कुफार के दिलों पर, उनकी आंखों पर और उनके कानों पर पर्दे लगा दिए। अब ना वो हक देख सकते हैं, ना हक को सुन सकते हैं और ना हक को समझ सकते हैं। इस पर एक शुबा ये जहन में पैदा होता है कि जब अल्लाह अज़्ज़ वजल ने उनके दिलों पर, उनकी आंखों पर, उनके कानों पर पर्दे लगा दिए तो वो तो हिदायत हासिल कर ही नहीं सकते थे, तो अब इसमें उनका कसूर क्या है? तो उसका जवाब यह है कि यहां अल्लाह अज़्ज़वजल की तरफ से जो ये है कि अल्लाह ताला ने मोहर लगा दी। असल में यूं है कि जैसे कोई तबीब किसी शख्स से कहे कि भाई तुम फलां चीज नहीं खाना, और जिस आदमी से कहा जाए कि ये चीज ना खाओ वो मुसलसल वही चीज खाता रहे, वो मुसलसल नुकसानदेह चीजें, मुजिर चीजें खाता रहे, जिसका नतीजा ये निकले कि उसकी सेहत तबाह बर्बाद हो जाए और अब उसकी सेहत की किसी किस्म की कोई उम्मीद बाकी ना रहे। अब अगर वहां पर अगर तबीब डॉक्टर ये कह दे कि भाई इस बंदे का इलाज हो ही नहीं सकता, तो अब यहां पर डॉक्टर के कह देने की वजह से वो बंदा ना काबिले इलाज ना हुआ बल्कि अपनी हरकतों की वजह से ना काबिले इलाज हुआ। इसी तरह अल्लाह अज़्ज़ वजल ने काफिरों को फितरी हिदायत की जो तौफीक होती है वो अता फरमाई कि उनमें ये सलाहियत पैदा की कि वो हिदायत हासिल कर सकें, लेकिन कुफार अपने जिद्दो इनाद की वजह से, अपनी दुश्मनी की वजह से, अपने बुग्ज़ो कीना की वजह से और अपनी मुसलसल नाफरमानियों की वजह से अपने उस फितरत के लिए मुजिर चीजों को इस्तेमाल करते रहे, जिसका नतीजा ये हुआ कि उनकी वो बुनियादी फितरत ही तबाह बर्बाद हो गई। उस पर अल्लाह अज़्ज़ वजल ने इरशाद फरमाया कि अल्लाह अज़्ज़ वजल ने इनके दिलों पर, इनकी आंखों पर पर्दे डाल दिए, इनके ऊपर मुहर लगा दी, तो अब ये ईमान लाने वाले नहीं। यहां पर एक और चीज काबिले तवज्जो है, मुहर लगने का मामला तो बड़ा सख्त है कि अल्लाह अज़्ज़ वजल की तरफ से जिस पर मुहर लग जाए तो वो तो बिल्कुल ही हिदायत से निकल गया और उसके तो ईमान लाने के और हिदायत पर आने के कोई चांस ही नहीं। इसके साथ एक और मामला है, दिलों पर जंग लग जाना। दिलों पर जंग लगना भी कोई मामूली बात नहीं, बल्कि दिलों पे जंग लगना ये इंसान की हिदायत को तबाह बर्बाद कर देता है, इंसान के दिल को सख्त कर देता है। अब दिलों पे जंग कैसे लगता है? सरकार दो आलम सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया, जिसका मफहूम है कि जब बंदा कोई गुनाह करता है तो उसके दिल पर एक सियाह नुक्ता लग जाता है, अगर वो तौबा कर ले तो वो नुक्ता मिट जाता है और अगर आदमी तौबा ना करे बल्कि मुसलसल गुनाह करता रहे तो उसके दिल पे सियाह नुक्ता बढ़ता जाता है, बढ़ता जाता है, हत्ता के उसका सारे का सारा दिल सियाह हो जाता है और उसके दिल के ऊपर जंग लग जाता है। اور ہمارے ہاں اس وقت جو صورت حال ہے، افسوس یہ ہے کہ ہمارے ہاں اکثریت کی حالت یہ ہے کہ معاذ اللہ جیسے دلوں کے اوپر زنگ لگا ہوا اور دلوں کے اوپر پردہ پڑا ہوا اور دل ہدایت سے بالکل خالی ہیں، نہ کوئی وعد و نصیحت ان پہ اثر کرتی ہے، نہ کسی کا بیان اثر کرتا ہے، نہ قرآن کی آیتیں اثر کرتی ہیں، نہ حدیثیں اثر کرتی ہیں، نہ بزرگان دین کے واقعات اثر کرتے ہیں، نہ لوگوں کا مرنا اثر کرتا ہے، نہ لوگوں کا دنیا سے اٹھتے جانا اثر کرتا ہے، نہ زمانے کی نیرنگیاں اثر کرتی ہیں، نہ عروج و زوال اثر کرتا ہے، یہ تمام چیزیں ہم اپنی آنکھوں سے دیکھتے ہیں لیکن ہمارے دل پر عمومی طور پر ان چیزوں کا کوئی اثر نہیں ہوتا۔ یہ اس بات کی علامت ہے کہ دلوں کے اوپر زنگ کی تہ موٹی سے موٹی تر ہوتی چلی جا رہی ہے۔ اب دلوں کے زنگ کا علاج کس کے اندر ہے؟ سرکار دو عالم صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا کہ دلوں کو زنگ لگ جاتا ہے۔ صحابہ کرام نے عرض کیا، یا رسول اللہ اس زنگ کو دور کرنے کا طریقہ کیا ہے؟ سرکار دو عالم صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا، موت کو یاد کرنا اور کثرت سے قرآن پاک کی تلاوت کرنا۔ تو قرآن کی تلاوت اور موت کی یاد وہ دو بنیادی چیزیں ہیں کہ جن کی وجہ سے دلوں کا زنگ دور ہوتا ہے۔ اسی طرح دلوں کے زنگ دور کرنے کا ایک بہت بڑا اور مؤثر نسخہ یہ ہے کہ جہاں پر نیک لوگوں کی صحبت میسر آتی ہے، جہاں نیک لوگوں کا ماحول میسر آتا ہے، آدمی اس ماحول کے اندر اٹھنا بیٹھنا شروع کر دے۔ جہاں پر نیک اجتماع ہوتا ہے، جیسے دعوت اسلامی کے اجتماع ہوتے ہیں، اگر ان میں شرکت کرنا شروع کر دے تو ہم نے اپنی آنکھوں سے مشاہدہ کیا ہے کہ ہزاروں وہ لوگ کہ جن پر کسی قسم کا کوئی وعد و نصیحت اثر نہ کرتا تھا، مدنی ماحول سے وابستہ ہونے کی برکت سے دلوں کا زنگ دور ہوا، نیکی اور تقویٰ کی زندگی پر آ گئے۔ تو دلوں کے زنگ کو دور کرنے کا ایک طریقہ یہ بھی ہے کہ آدمی اچھا ماحول اپنا لے۔ اس کے بعد اللہ عز و جل نے ارشاد فرمایا، وَمِنَ النَّاسِ مَنْ يَقُولُ آمَنَّا بِاللَّهِ وَبِالْيَوْمِ الْآخِرِ وَمَا هُمْ بِمُؤْمِنِينَ۔ اور کچھ لوگ کہتے ہیں کہ ہم اللہ پر اور آخرت کے دن پر ایمان لے آئے ہیں، حالانکہ وہ ایمان والے نہیں ہیں۔ یہاں آیت نمبر 8 سے لے کر آیت نمبر 20 تک 13 آیتیں منافقین کے بارے میں نازل ہوئیں۔ منافق وہ کہ جو دل سے کلمہ تو نہیں پڑھتے تھے، ہاں زبان سے اسلام کا اقرار کرتے تھے۔ تو ان کے بارے میں ارشاد فرمایا کہ کچھ لوگ وہ ہیں جو کہتے ہیں کہ ہم ایمان رکھتے ہیں اللہ پر اور آخرت کے دن پر، لیکن اللہ عز و جل فرماتا ہے کہ یہ ایمان والے نہیں ہیں۔ یہاں پر ایک چیز قابل توجہ ہے کہ اللہ عز و جل نے ان لوگوں کے بارے میں جو منافقت کے وصف سے موصوف ہیں، ان کے بارے میں فرمایا کہ کچھ لوگ۔ اب یہ کچھ لوگ کہنا ایک انداز تحقیر ہوتا ہے، یعنی جب کوئی آدمی قابل تذکرہ ہی نہ ہو، جب اس کے اندر کچھ ایسا نہ ہو کہ اس کا ذکر کیا جائے، تو اس کے بارے میں کہا جاتا ہے کہ کچھ لوگ ایسا بھی کہتے ہیں۔ تو اب اس سے پتا چلا کہ جب کسی کی تحقیر کرنی ہو تو اس کے لیے انداز یہ ہوتا ہے۔ اب وہ لوگ کہ جو انبیاء کرام علیہم السلام کے اوصاف کا انکار کرنے کے طور پہ صرف بشر بشر، انسان انسان، نبی نبی اور آدمی آدمی کا لفظ استعمال کرتے ہیں اور اس کے ساتھ تعظیم کے القاب استعمال نہیں کرتے، کہ جس سے پتا چلے کہ بولنے والے کے دل میں نبی کریم کی اور انبیاء کرام علیہم السلام کی عظمت ہے، جس سے یہ اظہار نہ ہو تو اس سے پتا چلتا ہے کہ وہ معاذ اللہ تعظیم نہیں کر رہا بلکہ اس کے انداز سے تحقیر کی بو آ رہی ہے۔ اس کے بعد اللہ عز و جل منافقین کے بارے میں ارشاد فرمایا، یخادعون اللہ والذین آمنوا وما یخدعون الا انفسهم وما یشعرون۔ یہ لوگ اللہ کو اور ایمان والوں کو فریب دینا چاہتے ہیں، حالانکہ یہ صرف اپنے آپ کو فریب دے رہے ہیں اور انہیں اس کا شعور نہیں۔ اللہ عز و جل تو اس سے پاک ہے کہ اللہ تعالیٰ کو کوئی دھوکہ دے سکے، کوئی فریب دے سکے۔ یہاں جو منافقین کے بارے میں فرمایا کہ منافقین فریب دینا چاہتے ہیں، اس کے علماء کرام نے دو مفہوم بیان کیے۔ ایک تو یہ بیان کیا کہ اصل میں منافقین باقاعدہ اللہ تعالیٰ کو فریب تو نہیں دینا چاہتے تھے، یعنی ان کا قصد یہ نہیں ہوتا تھا، لیکن ان کا طرز عمل ایسا تھا کہ گویا وہ فریب دینا چاہ رہے ہیں۔ یعنی جب ان کو پتہ ہے کہ ایمان و کفر کا فیصلہ اللہ کی بارگاہ میں ہوگا اور اس کے باوجود وہ ایمان ظاہر تو کرتے تھے لیکن دل سے ایمان والے نہ تھے، تو اس کا مطلب تو یہ ہوا کہ معاذ اللہ اللہ عز و جل کو دھوکہ دے رہے ہیں۔ तो उसको फरमाया कि युखादिउन अल्लाह, वो अपनी तरफ से अल्लाह अज़्ज़ वजल को फरेब देना चाहते हैं। दूसरा मफहूम ये बयान किया कि मुनाफिकीन, नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम और सहाबा इकराम को धोखा देने की कोशिश किया करते थे। तो चूंकि रसूल करीम सल्लल्लाहु तआला अलैहि वसल्लम अल्लाह अज़्ज़ वजल के नाइब, अल्लाह के खलीफा, अल्लाह के रसूल और अल्लाह के महबूब हैं, तो जो इन्हें धोखा देने की कोशिश करेगा गोया वो खुदा को धोखा देने की कोशिश करेगा। तो उनके बारे में फरमाया कि ये अल्लाह अज़्ज़ वजल को धोखा देना चाहते हैं। मुनाफ़क़त ये बहुत ही बुरा अमल है और निहायत ही कबी है। इसकी दो सूरतें हैं, एक मुनाफ़क़त एतिकादी, निफाक एतिकादी के आदमी अकीदे के एतबार से मुनाफिक, और एक है मुनाफ़क़त अमली। इसकी फिर आगे बहुत सारी किस्में होती हैं। एक किस्म जो हमारे यहां जो लोगों में पाई जाती है वो है जाहिर व बातिन का तजाद। आदमी जाहिरी तौर पे कुछ जाहिर करता है लेकिन उसके बातिन में कुछ होता है। दिल से आदमी किसी का वफादार नहीं होता और ऊपर से वफादारी जाहिर करता है। दिल के अंदर किसी की इज्जत नहीं होती, ऊपर से इज्जत जाहिर करता है। दिल के अंदर उसकी मोहब्बत नहीं है लेकिन जबान से उसकी मोहब्बत का इजहार करता है। तो ये चीजें जो है ये अमली मुनाफ़क़त के जुमरे में आती हैं। और जिस आदमी के कौलो फेल का तजाद, जिसके जाहिर बातिन का तजाद लोगों के सामने आ जाए, वह लोगों की नजर में इंतहाई मकरू और इंतहाई नापसंदीदा शुमार होता है। हजरत सैयदना मिश्रे हाफी रहमतुल्लाह ताला अलैह इरशाद फरमाते हैं, फरमाया कि उन लोगों पर ताज्जुब है जो पीछे से तो मुसलमान भाइयों की गीबत करके उनकी इज्जत की धजियां उड़ाते हैं मगर जब सामने आते हैं तो खूब मोहब्बत का इजहार करते हैं और उनकी तारीफ शुरू कर देते हैं। सैयदना मिश्रे हाफी रहमतुल्लाह अलैह का यह फरमान काबिले गौर है। और हम अपने ऊपर गौर करें कि हम में कितने लोग ऐसे हैं कि जिनके अंदर यह वस्फ पाया जाता है कि हम मुसलमान भाइयों की पसे पुश्त तो उनकी गीबतें करते हैं, उनका मजाक उड़ाते हैं, उन पे भबतियां कसते हैं, उनको बुरा भला कहते हैं, उनको हर तरह के गलत अल्फाज उनकी तरफ मंसूब करते हैं, और जब वही लोग हमारे सामने आते हैं तो किसी के सामने हाथ बांध के खड़े हो जाते हैं, किसी की दस्तबोसी करते हैं, किसी की तारीफ करते हैं, किसी की खुशामद करते हैं, तो ये चीज जो है ये भी अमली मुनाफ़क़त के अंदर दाखिल है। इसी तरह एक और वाकया है, सैयदना इमाम जाफर सादिक रदी अल्लाह ताला अन्हो जब तारिकुद्दुनिया यानी गोशा नशीद हो गए, लोगों से मिलना जुलना कम कर दिया, तो हजरत सैयदना सुफियान सौरी रहमतुल्लाह ताला अलैह ने अर्ज किया कि हुजूर आप लोगों से जुदा हो गए, आप लोगों में आए, लोग आपका फैज हासिल करें, आपकी बातें सुने, आपके मल्फूजात सुने, आपसे फायदा उठाएं। तो हजरत सैयदना इमाम जाफर सादिक रदी अल्लाह ताला अन्हो ने अरबी के दो अशआर पढ़े, फरमाया ज़हब अल वफाउ ज़हाब अम्स ज़ाहिब व नासु बैना मुखायिलिन व मआरिब युफशूना बैनहुम अल मवद्दत वल वफा व कुलूबुहुम महशूवतुम बि अकारिब। तर्जमा कुछ इस तरह है, फरमाया कि वफा किसी जाने वाले कल की तरह चली गई और लोग अपने ख्यालात में गर्क होकर रह गए। लोग यूं तो एक दूसरे से इजहार मोहब्बत व वफा करते हैं लेकिन उनके दिल एक दूसरे के बुग्जो कीने के बिच्छुओं से लबरेज हैं। जाहरी तौर पे मोहब्बत और वफा का इजहार करते हैं लेकिन दिल के अंदर बुग्जो कीना के बिच्छू भरे हुए हैं। सदर शरिया बदर तरीका मौलाना मुफ्ती अमजद अली आजमी रहमतुल्लाह अलैह इरशाद फरमाते हैं, फरमाया कि निफाक यानी जबान से दावा इस्लाम करना और दिल में इस्लाम से इनकार करना यह भी खालिस कुफर है, बल्कि ऐसे लोगों के लिए जहन्नम का सबसे नीचे का तबका है। सरकारे दो आलम के जमाने अकदस में कुछ लोग इस सिफत के साथ मशहूर थे, उनके कुफरे बातनी पर कुरान ने गवाही दी। नीस नबी करीम ने अपने वसी इल्म से उनमें एक एक को पहचान लिया और फरमा दिया कि ये मुनाफिक। अब इस जमाने में यानी हमारे जमाने में किसी खास मुअय्यन शख्स के बारे में हम ये नहीं कह सकते कि ये मुनाफिक, लेकिन इसके साथ फरमाया कि मुनाफ़क़त की दूसरी किस्म निफाक़े अमली है। इसका मतलब ये होता है कि वो काम करे जो मुसलमानों के शायान शान नहीं और वो मुनाफिकीन के करतूत हों, جیسا کہ رسول اکرم نور مجسم شاہ بنی آدم نبی محتشم صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عظیم ہے، بخاری شریف کی حدیث، فرمایا منافق کی تین نشانیاں ہیں، جب بات کرے تو جھوٹ بولے، جب وعدہ کرے تو وعدہ خلافی کرے، اور جب اس کے پاس امانت رکھی جائے تو اس میں خیانت کرے۔ اور ایک اور حدیث میں چار علامتیں بیان کی، اور اس میں چوتھی علامت یہ بیان کی کہ جب وہ جھگڑا کرے تو گالی دے۔ اب ان چار علامتوں کو سامنے رکھ کے دیکھیں کہ ہمارے اندر عملی منافقت کتنی بھری ہوئی ہے۔ فرمایا کہ جب بات کرے تو جھوٹ بولے، اب بات کرنے میں جھوٹ بولنا کتنا عام ہے۔ فرمایا جب وعدہ کرے تو وعدہ خلافی کرے، کتنے وعدے ہیں جو ہم پورا کرتے ہیں، کتنے وعدے ہیں کہ کرتے ہوئے ذہن کے اندر یہ بات موجود ہوتی ہے کہ ہم نے پورا نہیں کرنا، پیسوں کے لین دین کے اندر، مالی معاملات کے اندر، کوئی اور کام کرنے کے اندر، وعدہ کرتے ہوئے، کسی کو بولتے ہوئے کہ تمہاری پیمنٹ فلاں تاریخ کو ادا کر دوں گا، لیکن دل کے اندر یہ بات موجود ہوتی ہے کہ نہیں کروں گا، ٹرخا دوں گا، بہانا کر دوں گا، دھوکا دے دوں گا، کچھ اور کر دوں گا، تو یہ عملی منافقت۔ تیسری بات کہ جب اس کے پاس امانت رکھی جائے تو خیانت کرے۔ یہ وصف اتنا عام ہے کہ لوگوں نے امانت رکھنا ہی چھوڑ دیا۔ کوئی لوگ امانت رکھتے بھی ہیں تو اداروں کے اندر یا بینکوں کے اندر بینک اکاؤنٹ کھلوا لیں گے، لیکن کسی کے پاس امانت نہیں رکھیں گے، پتہ ہے کہ بعد میں ملے گی نہیں۔ تو امانت ہمارے درمیان سے اس طرح اٹھتی چلی جا رہی ہے۔ اور چوتھی بات جو میں نے عرض کی کہ جب جھگڑا کرے تو گالی دے، جھگڑے کے اندر گالیاں دینا کتنا عام ہے، اس کو ہر وہ شخص جانتا ہے جو گلی محلے کے اندر رہنے والا، جو لوگوں کے درمیان اٹھنے بیٹھنے والا ہے، کہ بعض اوقات بڑے مہذب نظر آنے والے جب لڑائی جھگڑے کے معاملے میں ملوث ہوتے ہیں تو ان کی زبان سے گالیوں کی وہ بچھاڑ نکلتی ہے کہ جیسے معاذ اللہ گٹر سے پانی ابلتا ہے، اس قدر روانی کے ساتھ اتنی فحش اور اتنی گندی گالیاں دیتے ہیں۔ تو جو جھگڑا کرے اور گالیاں دے، سرکار دو عالم صلی اللہ تعالی علیہ وسلم فرماتے ہیں کہ وہ منافق ہے، یعنی اس کے اندر عملی منافقت کی ایک صورت پائی جا رہی۔ اس کے بعد اللہ عز و جل ارشاد فرماتا ہے فی قلوبهم مرض فزادهم اللہ مرضا ولهم عذاب علیم بما كانوا يكذبون، ان کے دلوں میں بیماری ہے تو اللہ نے ان کی بیماری میں اور اضافہ کر دیا، اور ان کے لیے ان کے جھوٹ بولنے کی وجہ سے دردناک عذاب ہے۔ یہاں پر منافقین کے دلوں میں بیماری کا تذکرہ فرمایا۔ منافقین کے دلوں میں کیا بیماری تھی؟ کفر کی، بد مذہبیت کی اور گمراہی کی بیماری تھی، اور نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کے بغض اور کینہ کی بیماری تھی۔ تو اس سے پتا چلا کہ جس شخص کے دل میں سرکار دو عالم صلی اللہ تعالی علیہ وآلہ وسلم کی عظمت و شان کے حوالے سے کینہ بھرا ہوا ہے، وہ مریض القلب ہے، وہ دل کا بیمار ہے۔ پھر اسی آیت مبارکہ سے ایک اور بات پتا چلی کہ جس طرح ظاہری بیماریاں ہوتی ہیں اسی طرح باطن کی بھی بیماریاں ہوتی ہیں، کیونکہ یہاں فرمایا کہ ان کے دلوں میں بیماری ہے، تو دل کی بیماریاں کفر ہے، شرک ہے، بد مذہبی ہے، اسی طرح اور بہت ساری بیماریاں، حسد ہے، بغض ہے، تکبر ہے، کینہ ہے، ریاکاری ہے، یہ جو باطنی امراض ہیں یہ بھی ایک حقیقت کے طور پہ موجود ہیں، اور علماء کرام نے بیان کیا ہے کہ ان چیزوں کا علم حاصل کرنا بھی فرض ہے، اور یہ حقیقت ہے۔ حسد سے بچنا فرض ہے، تکبر سے بچنا فرض ہے، ریاکاری سے بچنا فرض ہے، بغض و کینہ سے بچنا فرض ہے۔ جب ان گناہوں سے بچنا فرض ہے، ان گناہوں سے تبھی بچیں گے جب ان کے بارے میں معلومات ہوں گی، اور معلومات کیسے ہوں گی کہ جب ان کو حاصل کرنے کی کوشش کریں گے۔ ہمارے معاشرے کا کتنا بڑا طبقہ ہے کہ جس کو یہ پتہ ہی نہیں ہے کہ یہ گناہ ہے، ان کے بارے میں ایک باقاعدہ علم ہے، باطنی امراض کا علم ایک شعبہ ہے، اور ان چیزوں کا علم حاصل کرنا ہمارے اوپر فرض ہے۔ تو ان چیزوں کی طرف بھی توجہ دیں، باطنی علوم حاصل کریں، فرد علوم حاصل کریں، اس کے لیے کوشش کریں، اس کے لیے دعوت اسلامی کے اجتماعات میں شرکت کریں، قافلوں میں شرکت کریں، اور مدنی مکالمے ہیں، مدنی مذاکرے ہیں، وہ سنیں۔ انشاءاللہ عز و جل ان چیزوں کے ذریعے، کتابیں پڑھنے کے ذریعے ہمیں ان فرد علوم کے بارے میں بھی معلومات حاصل ہو جائیں گی۔ پھر آیت مبارکہ کے آخر میں ارشاد فرمایا وَلَهُمْ عَذَابٌ أَلِيمٌ بِمَا كَانُوا يَكْذِبُونَ، اور ان کے لیے دردناک عذاب ہے ان کے جھوٹ بولنے کی وجہ سے۔ منافقوں کا جھوٹ تو وہی تھا کہ ظاہراً کلمہ پڑھنا اور باطن کے اندر جو ہے وہ ایمان نہ رکھنا، لیکن جھوٹ بذات خود گناہ کبیرہ ہے، جھوٹ بذات خود گناہ کبیرہ ہے۔ سرکار دو عالم صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا کہ جب آدمی جھوٹ بولتا ہے تو اس کے منہ کی بدبو سے فرشتہ ایک میل دور چلا جاتا ہے، एक मील दूर उसके मुंह की बदबू की वजह से चला जाता है। अल्लाह अज़्ज़ा वजल हमें झूठ से बचने की तौफीक अता फरमाए। अल्लाह अज़्ज़ा वजल इरशाद फरमाता है, वइज़ा क़ीला लहुम ला तुफ़सिदू फिल अर्ज़ क़ालू इन्नमा नहनु मुस्लिहून, और जब उनसे कहा जाए कि जमीन में फसाद ना करो तो कहते हैं कि हम तो सिर्फ इसलाह करने वाले हैं। यहां आयते मुबारका में जिस चीज को बयान फरमाया कि जब उनसे कहा जाए जमीन में फसाद ना करो, आयत में जो फसाद है इससे मुराद तो कुफ्र है और ईमान लाने के अंदर पसो पेश करना है, लेकिन यहां जिस चीज का बयान किया है ये मुनाफिकीन की किस्म का बयान किया। वो क्या? वो ये कि जब उनसे कहा जाता है फसाद ना करो तो वो कहते हैं कि हम तो इस्लाह कर रहे हैं। इससे पता चला कि कुछ लोग वो हैं जो इस्लाह के नाम पर फसाद करते हैं। जो बताते तो ये हैं कि हम इस्लाह करने वाले, हम रिफॉर्मर हैं, हम इस्लाह करने वाले हैं, लेकिन हकीकत में फसाद फैला रहे होते हैं। और इन लोगों की तादाद भी कुछ कम नहीं। हमारे यहां कितने वो लोग हैं, कुरान का नाम लेते हैं हदीस का इनकार करते हैं, तौहीद का नाम लेते हैं अजमत रसूल का इनकार करते हैं, अल्लाह अज़्ज़ा वजल की अजमत का जिक्र करते हैं औलिया की शान का इनकार करते हैं, इसी तरह इंसानियत के नाम पे इस्लाम का इनकार करते हैं, तहजीब व तमद्दुन के नाम पे इस्लाम की चीजों का मजाक उड़ाते हैं, रोशन ख्याली के नाम पे पर्दे का मजाक उड़ाते हैं, और सब ये कहने वाले हैं कि हम तो इस्लाह करने वाले, हम तो रिफॉर्मर है, हम तो खुले जहन के लोग हैं, हम तो आजाद जहन के लोग हैं, हम तो बड़े वसी माइंड वाले हैं। तो ये सारे के सारे वो लोग हैं कि जिनको ये कहा जाता है कि यार जमीन में फसाद बर्पा ना करो, और वो जवाब में ये कहने की बजाय कि हम फसाद बर्पा नहीं करेंगे, वो ये कहते हैं हम फसाद थोड़ी कर रहे हैं, हम तो इस्लाह कर रहे हैं। तो ऐसे लोगों से भी बचने की जरूरत है। अल्लाह अज़्ज़ा वजल इनके बारे में इरशाद फरमाता है, सुन लो बेशक यही लोग फसाद फैलाने वाले हैं मगर इन्हें इसका शऊर नहीं। उसके बाद इरशाद फरमाया, वइज़ा क़ील लहुम आमिनू कमा आमना अन्नास क़ालू अनुमिनु कमा आमना सुफहा अला इन्नहुम हुमुस सुफहा वलाकिन ला यअलमून, और जब इनसे कहा जाए कि तुम उसी तरह ईमान लाओ जैसे और लोग ईमान लाए तो कहते हैं क्या हम बेवकूफों की तरह ईमान लाए, सुन लो बेशक यही लोग बेवकूफ हैं मगर ये जानते नहीं। यहां अन्नास से मुराद सहाबाए किराम और उनके सच्चे मुत्तबईन हैं। मुनाफिकीन से ये कहा जाता था कि तुम भी ऐसे ही ईमान लाओ जैसे सहाबा ईमान लाए, तो मुनाफिकीन आगे से जवाब देते थे कि क्या हम ऐसे ही ईमान लाए जैसे बेवकूफ लोग ईमान लाए। तो इससे यह पता चला कि सहाबाए किराम को माजल्ला बेवकूफ कहने वाले, सहाबाए किराम पे तानो तशनी करने वाले, उन पे एतराजात करने वाले, इनके बारे में अल्लाह अज़्ज़ा वजल इरशाद फरमाते हैं, अल्लाह इन्नहुम हुमुस सुफहा, सुन लो ये लोग बेवकूफ हैं जो सहाबा पर एतराज करने वाले, जो उनके ईमान पर हर्फ उठाने वाले, उंगलियां उठाने वाले हैं, ये लोग बेवकूफ हैं लेकिन ये लोग जानते नहीं। इसमें उलमा, बुजुर्गान दीन, मुबल्लिगीन, नेकी की दावत देने वाले इन सब लोगों को तसल्ली है कि जमाने के अंदर ऐसे लोग मौजूद रहेंगे कि जो सच्चे मुखलिसीन पर, मुबल्लिगीन पर, दीन के सच्चे खिदमतगारों का मजाक उड़ाने वाले होंगे, उनको बुरा भला कहने वाले होंगे। तो जैसे सहाबा ने सब्र किया ऐसे ही बाद वाले लोग भी सब्र करें। फिर इरशाद फरमाया, वइदा लकुल लदीन आमनू कालू आमन्ना وَإِذَا خَلَوْا إِلَى شَيَاطِينِهِمْ قَالُوا إِنَّا مَعَكُمْ إِنَّمَا نَحْنُ مُسْتَهْزِئُونَ، اور جب یہ ایمان والوں سے ملتے ہیں تو کہتے ہیں ہم ایمان لا چکے ہیں، اور جب اپنے شیطانوں کے پاس تنہائی میں جاتے ہیں تو کہتے ہیں کہ ہم تمہارے ساتھ ہیں، ہم تو صرف ہنسی مذاق کرتے ہیں۔ اس آیت مبارکہ کا شان نزول کچھ اس طرح ہے، سیدنا ابو بکر صدیق رضی اللہ تعالی عنہ اور چند صحابہ کرام یہ کہیں تشریف فرما تھے تو عبداللہ ابن उबई मुनाफिकीन का सरदार ये अपने साथियों से कहने लगा कि देखना मैं मुसलमानों को किस तरह बेवकूफ बनाता हूं। चुनाचे सैयदना सिद्दीक अकबर रज़ियल्लाहु ताला अन्हु के पास आया, आपका हाथ पकड़ा और कहने लगा आप तो बड़े मुबारक हैं जनाब सिद्दीक हैं, बनी तमीम के सरदार हैं, शेखुल इस्लाम हैं, सरकार के इंतहाई करीबी साथी हैं, हुजूर पे जानो माल कुर्बान करने वाले हैं। फिर हजरत उमर फारूक रज़ियल्लाहु ताला अन्हु का हाथ पकड़ा, उनसे कहने लगा सुभान अल्लाह आप बनी अदी के सरदार हैं, फारूक आपका लकब है, अपनी जानो माल हुजूर पे कुर्बान करने वाले। ये सारी बातें की। हजरत अली अल मुर्तदा शेरे खुदा रदी अल्लाह ताला अन्हों ने इरशाद फरमाया, ए अब्दुल्ला, उस मुनाफिक से फरमाया ए अब्दुल्ला अल्लाह से डर और मुनाफकत छोड़ दे, منافقین سب سے بدتر لوگ ہیں. تو عبداللہ کہنے لگا کہ اے علی آپ یہ کیوں فرماتے ہیں, ہمارا ایمان بھی تو آپ حضرات کی طرح ہے. یہ کہنے کے بعد منافقین علیحدہ ہو گئے, صحابہ کرام علیحدہ ہو گئے. تو عبداللہ ابن ابی اپنی جماعت والوں کے پاس جا کے کہنے لگا دیکھا میں نے کیسا بیوقوف بنایا. تو اس پر اللہ عز و جل نے قرآن پاک کی یہ آیات مبارکہ نازل فرمائی کہ کچھ لوگ ایسے ہیں کہ ایمان والوں کے پاس آتے ہیں تو کہتے ہیں ہم تمہارے ساتھ ہیں, اور جب اپنے شیطانوں اپنے ساتھیوں کے پاس جاتے ہیں تو وہاں جا کے کہتے ہیں کہ ہم تو ایسے ہی مذاق کرنے والے ہیں. آیت کے آخر میں فرمایا انما نحن مستہزئون, منافقین کہتے ہیں کہ ہم تو مذاق اڑا رہے تھے. اس سے معلوم ہوا کہ صحابہ کرام اور پیشوا یعنی دین کا مذاق اڑانا منافقوں کا کام ہے. آج کل بھی ایسے لوگوں کی کمی نہیں جو اپنی نجی مجلسوں اور محفلوں میں علماء صلحاء اور دینداروں کا مذاق اڑاتے ہیں, اور جب انہی دینداروں اور علماء کے سامنے آتے ہیں تو ان کے ہاتھ چومتے ہیں, خوش آمدے کرتے ہیں, چاپلوسیاں کرتے ہیں. تو یہ سارے کا سارا منافقت کا فعل ہے. ان کی منافقت پر اللہ عز و جل نے ارشاد فرمایا اللہ یستہزی بہم و یمدہم فی طغیانہم یعمہون, اللہ ان کی ہنسی مذاق کا انہیں بدلہ دے گا اور ابھی وہ انہیں مہلت دے رہا ہے کہ اپنی سرکشی میں بھٹکتے رہیں. اللہ یستہزی بہم, اللہ تعالیٰ استہزاء کرنے سے پاک ہے اور تمام عیوب سے پاک ہے. اللہ تعالیٰ کے لیے جو استہزاء کا لفظ یہاں پر آیا اس کا ایک ترجمہ تو امام اہل سنت رضی اللہ تعالیٰ انہوں نے جو فرمایا کہ اللہ تعالیٰ ان منافقوں سے استہزاء فرماتا ہے جیسا اس کی شان کے لائق ہے. اور اس کا دوسرا مفہوم علماء کرام نے یہ بیان فرمایا کہ اللہ تعالیٰ منافقوں کو ان کے استہزاء کا بدلہ دے گا. تو یہ عربی زبان کے اندر ایک قاعدہ ہے جسے مشاکلت کہتے ہیں کہ جب کسی شے کو بدلے کے اندر ذکر کرنا ہو تو وہی لفظ دوبارہ ذکر کر دیتے ہیں. یعنی جیسے ہم کہتے ہیں کہ برائی کا بدلہ اسی کی مثل برائی ہے, تو برائی کا بدلہ لینا تو عدل و انصاف ہوتا ہے, برائی تو نہیں ہوتا, لیکن ایک لفظ دوبارہ ویسے ہی ذکر کر دیا جاتا ہے. اسی طرح یہاں فرمایا کہ منافق چونکہ مسلمانوں کا مذاق اڑاتے تھے, ان سے استہزاء کرتے تھے, تو اس کے جواب میں فرمایا کہ اللہ تعالیٰ انہیں ان کے استہزاء کا بدلہ دے گا. اس کے بعد فرمایا اولئک الذین اشتروا الضلالۃ بالہدی فما ربحت تجارتہم وما کانوا مہتدین, یہی وہ لوگ ہیں جنہوں نے ہدایت کے بدلے گمراہی خرید لی تو ان کی اس تجارت نے انہیں کوئی نفع نہ دیا اور یہ لوگ اس تجارت کی راہ جانتے ہی نہ تھے. یہ تجارت جو یہاں ذکر کی گئی ہے اس سے کیا مراد ہے؟ ہدایت کے بدلے گمراہی خریدنا, یعنی ایمان کی بجائے کفر اختیار کرنا نہایت خسارے اور گھاٹے کا سودا ہے. یہ آیت مبارکہ یا تو کافروں ان کافروں کے بارے میں نازل ہوئی جو یہودی تھے, کہ ان کو ساری باتوں کی خبر تھی کہ سرکار دو عالم اللہ کے رسول ہیں, لیکن اس کے باوجود انہوں نے ایمان چھوڑ کر گمراہی اور کفر کو اختیار کیا. یا اس سے مراد وہ لوگ ہیں جو مسلمان ہوئے لیکن بعد میں مرتد ہو گئے, تو انہوں نے ایمان چھوڑ کر کفر کو اختیار کیا. تیسرے نمبر پہ اس سے متعلق تمام لوگ ہی مراد ہو سکتے ہیں کہ جن کو اللہ تعالیٰ نے فطرت کے اندر ایک چیز عطا فرمائی کہ اگر یہ چاہیں تو ایمان قبول کر سکتے ہیں, لیکن انہوں نے اپنی اس فطرت کو ضائع کر کے کفر کو اختیار کیا. تو ان کے بارے میں فرمایا کہ انہوں نے ہدایت کی بجائے گمراہی کو اختیار کیا, تو ان کی یہ تجارت انہیں کچھ بھی نفع دینے والی نہیں ہے. اب اس کے بعد اللہ عز و جل نے ان منافقین کے لیے دو مثالیں بیان فرمائی ہیں. پہلی مثال ارشاد فرمایا مثلهم كمثل الذي استوقد نارا فلما اضاءت ما حوله ذهب الله بنورهم وتركهم في ظلمات لا يبصرون, ان کی مثال اس شخص کی طرح ہے جس نے آگ روشن کی, پھر جب اس آگ نے اس کے آس پاس کو روشن کر دیا تو اللہ ان کا نور لے گیا اور انہیں تاریکیوں میں چھوڑ دیا, انہیں کچھ دکھائی نہیں دے رہا. یہاں پر جو مثال بیان فرمائی ہے یہ ان لوگوں کے بارے میں ہے جنہیں اللہ عز و جل نے کچھ ہدایت دی یا انہیں ہدایت پر کچھ قدرت عطا فرمائی, لیکن اس کے باوجود ان کا انجام حسرت و افسوس ہوا, حیرت و خوف ہوا, انہوں نے اس فطرت کو اس ایمان کو ضائع کر دیا. تو اس کے بارے میں فرمایا کہ یہ وہ لوگ ہیں کہ جن کی مثال ہے کہ انہوں نے آگ جلائی, جب آس پاس روشن ہو گیا تو اللہ عز و جل ان کا نور لے گیا. تو جب حق سننے سمجھنے ماننے کہنے اور بولنے سے ان کے آنکھ کان دل زبان یہ سب ختم ہو گئے تو ان کے بارے میں فرمایا سمم بکمن عمیون فہم لا یرجعون، یہ بہرے ہیں، گونگے ہیں، اندھے ہیں، پس یہ لوٹ کر نہیں آئیں گے. اس کے بعد دوسری مثال اللہ عز و جل نے بیان فرمائی، فرمایا او کصیب من السماء فیہ ظلمات ورعد وبرق یجعلون اصابعہم فی آذانہم من الصواعق حذر الموت واللہ محیط بالکافرین. یا ان کی مثال آسمان سے اترنے والی بارش کی طرح ہے جس میں تاریکیاں اور گرج اور چمک ہیں، یہ زوردار کڑک کی وجہ سے موت کے ڈر سے اپنے کانوں میں انگلیاں ٹھونس رہے ہیں حالانکہ اللہ کافروں کو گھیرے ہوئے ہیں. اور فرمایا یکاد البرق یخطف ابصارہم کلما اضاء لہم مشوا فیہ واذا اظلم علیہم قاموا ولو شاء اللہ لذهب بسمعہم وابصارہم ان اللہ علی کل شیء قدیر. بجلی یوں معلوم ہوتی ہے کہ ان کی نگاہیں اچک کر لے جائے گی، ان کی حالت یہ ہے کہ جب کچھ روشنی ہوئی تو اس میں چلنے لگے اور جب ان پر اندھیرا چھا گیا تو کھڑے رہ گئے، اور اگر اللہ چاہتا تو ان کے کان اور آنکھیں سلب کر لیتا، بے شک اللہ ہر شے پر قادر ہے. اس آیت مبارکہ کی تفسیر کے اندر صدر الافاضل مولانا نعیم الدین مراد آبادی رحمت اللہ علیہ نے جو فرمایا ہے اختصار کے ساتھ عرض کرتا ہوں. فرمایا کہ ہدایت کے بدلے گمراہی خریدنے والوں کی یہ دوسری مثال ہے، اور یہ ان منافقین کا حال ہے جو دل سے اسلام قبول کرنے اور نہ کرنے میں متردد رہتے تھے. ان کے بارے میں فرمایا کہ جس طرح اندھیری رات اور بادل و بارش کی تاریکیوں میں مسافر متحیر ہوتا ہے، جب بجلی چمکتی ہے تو کچھ چل لیتا ہے، جب اندھیرا ہوتا ہے تو کھڑا رہ جاتا ہے، اسی طرح اسلام کے غلبہ اور معجزات کی روشنی اور آرام کے وقت منافق اسلام کی طرف راغب ہوتے ہیں، اور جب کوئی مشقت پیش آتی ہے تو کفر کی تاریکی میں کھڑے رہ جاتے ہیں اور اسلام سے ہٹنے لگتے ہیں، اور یہی وہ مقام ہے جہاں اپنے اور بیگانے، مخلص اور منافق کی پہچان ہوتی ہے. آیت کے آخر میں فرمایا ان اللہ علی کل شیء قدیر، بے شک اللہ ہر شے پر قادر ہے. ہر شے پر یعنی ہر وہ شے کہ جو ممکنات میں سے ہے اللہ تعالیٰ اس پر قادر ہے، جو شے محال ہے اس کے ساتھ اللہ تعالیٰ کی قدرت متعلق نہیں ہوتی. جیسے مثال کے طور پہ اللہ عز و جل کا جھوٹ بولنا محال ہے، اللہ عز و جل کا اپنے آپ کو فنا کر دینا محال ہے، اللہ عز و جل کا علم سلب ہو جانا، ختم ہو جانا محال ہے، تو ان پر قدرت کی نسبت کا تعلق نہیں ہوگا، ان کے ساتھ قدرت متعلق نہیں ہوگی. تو لہذا اللہ تعالیٰ ہر شے پر قادر ہے، لیکن جو چیزیں عیب ہیں، جو اللہ تعالیٰ کی شایان شان نہیں ہے، جیسے جھوٹ یا اس طرح کے دیگر عیوب ہیں، ان کے بارے میں یہ نہیں کہا جائے گا کہ اللہ عز و جل ان پر بھی قادر ہے. اللہ عز و جل ہمیں فہم قرآن عطا فرمائے. آمین بجاہ النبی الامین صلی اللہ تعالی علیہ وسلم.